यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्ना ओली शर्मा। शुरूमा प्रमुख समाचार। जलवायु परिवर्तनले ल्याएको संकटका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा चिन्ता व्यक्त। पर्यावरणलाई स्वच्छ र सन्तुलित राख्नुपर्नेमा राष्ट्रपतिको जोड़। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रको 90% निर्वाचन सम्पन्न। नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अन्तर्गत हिजो ओडा सम्मेलन। राष्ट्रिय हितलाई केन्द्रमा राखी स्वतन्त्र परराष्ट्र नीति तर्जुमा गर्न आफू क्रियाशील रहेको परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काको भनाई। 18 वर्ष मुनिका बालबालिकालाई फाइजर खोप लगाइँदै र युरोपेली मुलुकमा बढ़दो कोरोना संक्रमणप्रति विश्व स्वास्थ्य संगठनद्वारा गम्भीर चिन्ता व्यक्त।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ विश्वकै उत्कृष्ट सांस्कृतिक नगरका रूपमा समेत परिचित भएर पनि धूलो धुवाका कारण प्रदूषण फैलिएर जनस्वास्थ्यमा गम्भीर क्षति पुर्याइरहेकोमा चिन्ता व्यक्त गर्नुभएको छ। पुनर्निर्मित स्वयम्भूस्थित ज्ञानमाला भजन खलको हिजो उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यसबाट बस्नका लागि पर्यावरणलाई स्वच्छ र सन्तुलित कायम राख्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको असर रोक्न अनुकूलनका औजार तथा साधनको प्रयोग गर्नेतर्फ सम्बन्धित निकाय ध्यान आकर्षण गराउनुभयो। उहाँले काठमाडौँ उपत्यकामा इट्टा भट्टा र पेट्रोलियम सवारीका कारण प्रदूषण बढ़ेको भन्नुहुँदै धेरै प्राकृतिक ऊर्जाको प्रयोग हुने क्षेत्रमा विद्युतको प्रयोग गर्न सकिए प्रदूषण र व्यापार घाटा कम हुने पनि बताउनुभयो। राष्ट्रपति भण्डारीले आयात वृद्धिसँगै दिन प्रतिदिन मुलुकको व्यापार घाटा बढ़िरहेकोमा चिन्ता व्यक्त गर्नुहुँदै आयात प्रतिस्थापन गर्न जरूरी रहेको उल्लेख गर्नुभयो। नेपालमा रहेको स्वच्छ विद्युतीय ऊर्जाको ठूलो भण्डारणलाई आत्मनिर्भरताका लागि प्रयोग गर्न सुझाव दिनुहुँदै राष्ट्रपति भण्डारीले नेपाल कृषि प्रधान देश भए पनि कृषिजन्य र वनजन्य उत्पादनमा आत्मनिर्भर हुन नसक्दा मुलुकले ठूलो व्यापार घाटा बेहोरिरहनु परेको उल्लेख गर्नुभयो। नेकपा माओवादी केन्द्रको हिजो देशभर ओडा सम्मेलन भएको छ। हिजो एकै दिन 6443 ओडामा नयाँ नेतृत्व चयनका लागि ओडा सम्मेलन भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका सदस्य हरिराम श्रीपाईलीले जानकारी दिनुभयो। उहाँले हिजो सुदूरपश्चिमका 88 पालिकाका साथै सबै ओडा र देशभरका 77 जिल्लाका सबैजसो ओडामा निर्विरोध नेतृत्व चयन भएको पनि बताउनुभयो। माओवादी केन्द्रको पुष 11 गतेदेखि 13 गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनका क्रममा हिजो ओडा सम्मेलन, यही मंगसिर 11 गते पालिका तथा नगर सम्मेलन र 25 गते प्रदेश सम्मेलन गर्ने कार्यतालिका छ। माओवादी केन्द्रको निर्वाचन आयोगका प्रमुख विष्णु पुकार श्रेष्ठका अनुसार निर्वाचन गराउन आयोगले प्रदेशमा 7 सदस्यीय, पालिकामा 5 सदस्यीय र ओडा तहमा 3 सदस्यीय निर्वाचन समिति बनाएर जिम्मेवारी प्रदान गरेको छ। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रको निर्वाचन 90% स्थानमा सम्पन्न भएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ। विभिन्न 19 जिल्लामा पूर्ण रूपमा नतिजा आइसकेको र बाँकी प्रदेशसभा निर्वाचन क्षेत्रबाट नतिजा आउने क्रम जारी रहेको नेपाली कांग्रेसले जनाएको छ। कांग्रेसले 24 मंगसिरसम्म काठमाडौँमा 14 महाधिवेशन गर्दैछ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको समस्या अदालतभित्रैबाट समाधान होस् भन्ने चाहेको बताउनु भएको छ। चितवनमा हिजो आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले अदालतमा देखिएको समस्या अदालतभित्रैबाट समाधान हुनुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष प्रचण्डले एमसीसीको विषयमा सर्वदलीय बैठकले टुंगो लगाउने समेत बताउनुभयो। उहाँले एमसीसी त्यति ठूलो समस्या हुँदै नभएको भन्नुहुँदै नेकपा एमालेको महाधिवेशनपछि हुने सर्वदलीय बैठकमा यस विषयमा छलफल गरेर अघि बढ़ने जानकारी दिनुभयो। परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन हिजो काठमाडौँमा शुरू भएको छ। महाधिवेशनको हिजो उद्घाटन गर्नुहुँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनैतिक हिसाबले देखिएको असहज परिस्थितिलाई लोकतान्त्रिक अभ्यासद्वारा सहज बनाउन आवश्यक रहेको बताउनुभयो। आजसम्म चल्ने महाधिवेशनले अध्यक्ष उपाध्यक्ष महामन्त्री सहमहामन्त्री र कोषाध्यक्ष सहित 101 सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्ने परिवार दल तेस्रो राष्ट्रिय महाधिवेशन तयारी समितिका अध्यक्ष एकनाथ ढकालले जानकारी दिनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाले हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले एमाले कसैको वैशाखी नटेकी आफै निर्वाचनमा लड्न सक्षम रहेको बताउनुभयो। अध्यक्ष ओलीले एमालेलाई सिध्याउन सबै राजनैतिक दल आए पनि केही फरक नपर्ने बताउनुभयो। नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताउनु भएको छ। राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले भक्तपुरको बोडीमा आयोजना गरेको राष्ट्रिय भेलाको हिजो समापन गर्नुहुँदै उहाँले आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको र गलत गरे कार्यवाही गर्ने जानकारी गराएको बताउनुभयो। उहाँले सरकारमा रहेका आफ्ना मन्त्रीले कुनै पनि गलत काम गरेमा कार्यवाही गरेर फिर्ता बोलाइने बताउनुहुँदै सरकार सेवामुखी भएर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले परिवर्तित सन्दर्भमा राष्ट्रिय सहमतिका आधारमा परराष्ट्र नीति बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली अध्ययनका लागि केन्द्र सिनासले काठमाडौँमा हिजो आयोजना गरेको कार्यक्रममा परराष्ट्र मन्त्री डाक्टर खड्काले विश्व परिवेशमा आएको फेरबदल तथा भू राजनैतिक अवस्था अनुसार राष्ट्रिय हितलाई केन्द्रमा राखी स्वतन्त्र परराष्ट्र नीति तर्जुमा गर्न आफू क्रियाशील रहेको बताउनुभयो। मन्त्री डाक्टर खड्काले विश्वका शक्ति राष्ट्रहरूबीचको हुडबाजीका कारण परराष्ट्र नीतिलाई रणनीतिक र सन्तुलित ढंगबाट अगाडि बढ़ाउनु पर्ने अवस्था रहेकोमा जोड़ दिनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले अध्यादेश मार्फत संघीय निजामती सेवा ऐन ल्याउन लागि बताउनुभयो। संखुवा सभाको सदरमुकाम खादबारीमा जनता समाजवादी पार्टी जसपाले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री श्रेष्ठले निजामती ऐन संसदमै छलफल गरेर ल्याउन पटक पटक प्रयास गरिए पनि दलहरूको खिचातानीका कारण सम्भव नभएको बताउनुभयो। अर्थमन्त्री जनार्दन शर्माले समाजवादको आधार निर्माणका लागि सामुदायिक पूँजीको परिचालन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेकपा माओवादी केन्द्र पाँचथर काठमाडौँ जिल्ला सम्पर्क समन्वय समितिको सम्मेलनमा हिजो अर्थमन्त्री शर्माले सामुदायिक पूँजीले समाजवादको आधार तयार गर्ने भएकाले अबको कार्यदिशा सामुदायिक पूँजी निर्माण रहेको बताउनुभयो। उहाँले समाजवादको प्रारम्भिक चरणमा पार्टी कमिटिले उत्पादन र रोजगारीको क्षेत्रमा नेतृत्व गर्नुका साथै सामाजिक सांस्कृतिक रूपान्तरणको अभियान समेत सँगसँगै लैजानुपर्ने धारणा राख्नुभयो। हिजै अर्थमन्त्री शर्माले काठमाडौँमा आयोजित एक कार्यक्रममा मुलुकमा स्थापित परिवर्तनको रक्षाका लागि संचार माध्यमको महत्वपूर्ण भूमिका हुनुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच चौधौं महाधिवेशनमा सहकार्य गरेर जाने विषयमा हिजो छलफल भएको छ। जनता समाजवादी पार्टी जसपाको कार्यकारिणी समिति बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा हिजो आज बिहान 11 बजे बस्ने बैठकमा राजनैतिक परिस्थिति लगायत समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री शशि श्रेष्ठले भू उपयोग नियमावली निर्माण अन्तिम चरणमा पुगेको बताउनु भएको छ। हिजो काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले भू उपयोग नियमावली आएपछि खेतीयोग्य जमीनको संरक्षण भई व्यावसायिक कृषि र उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भूमिहीन दलित सुकुम्बासी र उपत्यकाभित्र रहेका सुकुम्बासीहरूको समस्या समाधान गर्न आफूले पहल गरिरहेको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बाल बालिकालाई प्रविधिसँग जोड्दै शिक्षा दिनुपर्ने बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले शिक्षालाई प्रविधि मैत्री बनाउनु पर्ने भन्नुहुँदै प्रविधिका क्षेत्रमा सरकार लगानी गर्न तयार रहेको उल्लेख गर्नुभयो। तत्कालीन माओवादी केन्द्र र सरकार बीच विस्तृत शान्ति सम्झौता भएको 15 वर्ष पूरा भएको छ। 2063 साल मंगिर 5 गते मुलुकमा सशस्त्र द्वन्द्वको विधिवत अन्त्य गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बीच शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। 15 वर्ष पूरा भइसक्दा पनि शान्ति सम्झौतामा उल्लेख भएका विषयले पूर्णता पाउन सकेको छैन। नेपालमा हिजो एकै दिन 1 लाख भन्दा बढ़ीले कोरोना भाइरस विरूद्धको खोप लगाएका छन्। हिजो 1,03,209 जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो नेपालमा थप 444 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। मन्त्रालयका अनुसार संक्रमण मुक्त हुने दर 97.7% रहेको छ। हिजो थप 242 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 4,145 नमूनाको पीसीआर परीक्षण गर्दा 209 तथा 2,991 नमूनाको एन्टीजेन परीक्षण गर्दा 33 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरी हिजो थप 1 जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या 11,495 पुगेको छ। हिजो देशभर गरी 7,303 जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दीर्घ रोगीलाई मात्र लगाइने भनिएको फाइजर खोप 12 वर्ष उमेर भएका बालबालिकालाई समेत लगाउन शुरू गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले फाइजर खोप 18 वर्ष मुनिका बालबालिकालाई समेत लगाउन शुरू गरिएको जानकारी दिनुभयो। नेपाल युरोपेली संघ संयुक्त आयोगको 13 बैठक यही मंगिर 8 गते बुधबार काठमाण्डुमा हुने भएको छ। बैठकमा भाग लिन 3 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी हिजो काठमाण्डु आइपुग्नु भएको छ। बैठकमा आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयका साथै नेपाल र युरोपेली संघ बीचको सम्बन्धका सबै पक्षमा विचार विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा रहेको जिल्लाको एकमात्र संस्कृत गुरूकुल विद्यालयको अवस्था खस्किँदै गएको छ। धार्मिक संस्थाले शुरूआत गरेको गुरूकुल 2073 सालमा तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट पठन पाठनका लागि अनुमति पाए पनि पछिल्लो समय आवश्यक जनशक्ति र भौतिक पूर्वाधारको अभावले विद्यालयको अस्तित्व संकटमा पर्दै गइरहेको सरकारवाला बताउँछन्। सुर्खेतबाट आकाश तारा भएको रिपोर्ट।
सुर्खेत जिल्लाको एकमात्र गुरूकुल विद्यालय आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधारको अभावले संकटमा परेको छ। धर्म संस्कृति तथा संस्कृत भाषाको संरक्षण र उत्थान गर्ने उद्देश्यले स्थापना गरिएको गुरूकुल विद्यालयमा हाल 30 जना विद्यार्थी अध्ययनरत रहेका छन्। कक्षा 4 सम्म सञ्चालन भए पनि पर्याप्त शिक्षक कोटा नहुँदा मुठीदान र चन्दाको भरमा सञ्चालन भएको विद्यालयको निमित आमदानी नहुँदा समस्यामा परेको हो। गुरूकुलको नाजुक अवस्थालाई सरकारले सम्बोधन गरिदिन गुरूकुलका संरक्षक गुरू प्रसाद खरालको आग्रह छ।
यहाँ कोरसम्म त थोरै थिए विद्यार्थी, अहिलेबाट धेरै भएको हुनाले अब चाहिँ गाह्रो छ।
गुरूकुल शिक्षा अध्ययन गर्दा सम्भावना र अवसर बढी भएकाले गुरूकुलमा कर्णाली लगायत सुदूरपश्चिम प्रदेशका विद्यार्थी समेत आउने गरेको गुरूकुलका प्रधानाध्यापक वासुदेव शर्मा खनाल बताउनुहुन्छ।
कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशबाट विद्यार्थी पढ्न आएका छन्।
गुरूकुल विद्यालयमा संस्कृत सँगै अन्य पाठ्यक्रम पनि पढाइ हुने गरेको छ। 3 जना शिक्षक, 1 जना कार्यालय सहयोगी र 1 जना भान्से सहित 5 जना कर्मचारी आश्रममा रहेका छन्। कर्मकाण्ड पढ्नका लागि प्राय जसो विपन्न बालकहरू आउने गरेको विद्यालयले जनाएको छ। सबैले चासो दिए पनि आवश्यक सहयोग प्राप्त हुन नसक्दा विद्यालय समस्यामा पर्दै जान थालेको हो। आकाश तारा बैक, रेडियो नेपाल सुर्खेत।
भारतबाट 4 बालबालिकाको उद्धार गरी नेपाल फर्काइएको छ। नेपाली महावाणिज्य दूतावासको सहयोगमा भारतको पश्चिम बंगालका विभिन्न जिल्लाबाट उद्धार गरिएका ती बालबालिकालाई झापाको काकरभिट्टा नाका हुँदै नेपाल ल्याइएको हो। उद्धार गरिएका बालबालिकाहरूमा उदयपुर, काठमाडौँ, मोरङ र सिन्धुली जिल्लाका 2 बालक र 2 बालिका रहेका छन्। सुर्खेतको बडाहताल गाउँपालिका 5 बड्डी चौरबाट 3 थान चितुवाको छाला सहित अछाम पञ्चदेवल नगरपालिका 8 बस्ने 35 वर्षीय कमल साई सहित 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। बड्डी चौर स्थित एक होटेलबाट उनीहरूलाई चितुवाको छाला सहित पक्राउ गरी अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। लिम्बू समुदायमा मेला पर्व, हाट बजार र अरू उत्सवहरूमा पालाम गाउँदै धान नाच्ने चलन रहेको छ। धान नाच लिम्बू जातिको चिनारी पनि हो, तर यो नाच अहिले लोप हुने अवस्थामा पुगेको छ। पाँचथरबाट दुर्गा खनालको रिपोर्ट।
धान नाच लिम्बू जातिको चिनारी हो, तर यो नाच अहिले लोप हुने अवस्थामा पुगेको छ। पहिले प्रशस्तै नाचिने धान नाच अहिले खलाबाट विस्थापित भएर भिडियो र स्टेजमा सीमित हुन पुगेको छ। कला र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसक्दा धान नाच लोप भएर जान लागेको याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र कुमार जवेगु बताउनुहुन्छ।
यो धान नाच अहिले झन्डै झन्डै पूर्ण रूपमै लोप भइसकेको छ, यसका कारणहरू चाहिँ धेरै छन्।
धान नाच एकले अर्काको हात समाएर गोलाकार घेरा बनाएर सामूहिक रूपमा नाचिन्छ। धान नाच्नु पूर्व केटा पक्ष र केटी पक्ष साइनो सम्बन्ध केलाउनु पर्छ। साइनो सम्बन्ध नलाग्ने मात्र धान नाचिन्छ। धान नाच्दा पालम गाउनु अनिवार्य छ। पालम केटा पक्ष र केटी पक्ष बीच सवाल जवाफको रूपमा चरण चरण गरेर गाइन्छ। पालममा सृष्टिको उत्पत्ति, मानव सभ्यताको विकास क्रमदेखि माया प्रीतिसम्म कुरा हुन्छ। धान नाचको उत्पत्ति बारे लिम्बू जातिको धर्मशास्त्र मुन्धुममा रमाइलो कथा उल्लेख छ। पश्चिमा संस्कृतिको बढ्दो प्रभाव, युवा पुस्तामा मौलिक कला संस्कृति प्रतिको घट्दो रुचिका कारण धान नाच पनि लोप हुन लागेको मुन्धुमविद लक्ष्मण लाउती बताउनुहुन्छ।
चलिआएको संस्कार संस्कृति चाहिँ बिर्सिँदै गएपछि माया नगरेपछि त्यो हुने भनेकै लोप हुने।
विभिन्न जात जातिको मौलिक कला संस्कृतिको पुनरुत्थानका लागि राज्य र सम्बन्धित समुदायको सहकार्य सांस्कृतिक पुनर्जागरणको काम गर्न जरूरी छ। दुर्गा खनाल, रेडियो नेपाल, पाँच तर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। युरोपेली मुलुकहरूमा बढ़दो कोरोना संक्रमण प्रति विश्व स्वास्थ्य संगठन डब्ल्यूएसओले गम्भीर चिन्ता व्यक्त गरेको छ। डब्ल्यूएसओका क्षेत्रीय निर्देशक डाक्टर हान्स क्लोगले तत्काल स्वास्थ्य मापदण्ड नअपनाए आगामी मार्चसम्ममा युरोपभर संक्रमणका कारण 5,00,000 भन्दा बढ़ीले ज्यान गुमाउन सक्ने चेतावनी दिनुभयो। क्षेत्रीय निर्देशक डाक्टर क्लोगले बीबीसीसँग कुरा गर्नुहुँदै जाडोयाम, अपर्याप्त कोरोना विरूद्धको खोप लगायतका कारण संक्रमण तीव्र रूपमा बढ़न सक्ने प्रति सचेत र मानिसहरूले कम्तीमा मास्क भए पनि लगाउनु पर्नेमा जोड़ दिनुभयो। युरोपेली मुलुकहरू जर्मन, बेल्जियम, अस्ट्रिया लगायत देशहरूमा संक्रमण दर एकै दिन 60,000 नाघिरहेको छ भने संक्रमण रोक्नका लागि अस्ट्रियाले देशभर लकडाउन जारी गरेको छ। भारतको आन्ध्र प्रदेशमा आएको बाढ़ीका कारण कम्तीमा 15 जनाको मृत्यु भएको छ। बाढ़ीका कारण अन्य 100 भन्दा बढ़ी बेपत्ता भएको बताइएको छ। बाढ़ीले विशेष गरी आन्ध्र प्रदेशका 4 जिल्ला चित्तूर, कडपा, कुर्नूल र अनन्तपुरमा बढ़ी असर पारेको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्वयंसेवक टोली खटाइएको जनाइएको छ।
विश्व व्यापार संगठन डब्ल्यूटीओको 12 मन्त्रीस्तरीय बैठक यही नोभेम्बर 30 देखि डिसेम्बर 3 सम्म स्विजरल्याण्डको जेनेभामा आयोजना हुने भएको छ। बैठकमा नेपाली मन्त्रीस्तरीय टोलीले सहभागिता जनाउने गरी आवश्यक तयारी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। बैठकको क्रममा भूपरिवेष्टित र अतिकम विकसित मुलुकहरूले विश्व व्यापारको क्रममा भोग्नु परेका साझा समस्या, अतिकम विकसित मुलुकहरूको स्तरोन्नति तथा सदस्य मुलुकहरूले दिगो विकासका लक्ष्य प्राप्तिका सन्दर्भमा प्राप्त गरेका उपलब्धिहरूका बारेमा छलफल हुने वाणिज्य मन्त्रालयले जनाएको छ। बैठकको क्रममा नेपालले प्रस्तुत गर्ने अवस्था पत्र, पोजिसन पेपरको तयारीका लागि मन्त्रालयले सम्बन्धित विषयमा सरकार भएकाहरूसँग छलफल समेत गरेको छ। बुधबार मन्त्रालयले नेपालका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरू, व्यवसायीहरू, विश्व व्यापार क्षेत्रका विज्ञहरूसँग छलफल गरी आवश्यक सुझाव लिएको मन्त्रालयको विश्व व्यापार हेर्ने सहसचिव गोविन्द बहादुर कार्कीले जानकारी दिनुभयो। कोविडका कारण शिथिल भएको मुलुकको अर्थतन्त्रलाई महामारी पूर्वकै अवस्थामा फर्काउन सरकारले 8 अर्ब भन्दा बढ़ीको लगानीमा ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना आरम्भ गरेको छ। सरकारले प्रदेश नम्बर 1-2 बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई समेट्ने गरी 5 आर्थिक करिडोरका केही नगरपालिकामा उद्यमशीलता प्रवर्धन गरी कृषि उत्पादकत्व बढ़ाउन बिहिबारदेखि परियोजना शुरू गरेको हो। कृषि विकास रणनीतिसँग तादम्यता कायम गरी विशेष रूपमा महिलाको नेतृत्वमा कृषि क्षेत्र र उद्यमशीलता बढ़ाउँदै परियोजनाबाट 5,700 भन्दा बढ़ीका लागि छोटो अवधिको रोजगारी सृजना गर्ने लक्ष्य निर्धारण गरिएको छ। सरकार र निजी क्षेत्रलाई मुलुकको हरित, लचिलो र समावेशी विकासलाई समर्थन गर्ने नीति अनुरूप नगदे बाली लगाउन किसानलाई प्रोत्साहित गरिनेछ। दुबईमा जारी विश्व प्रदर्शनी 2020 रहेको नेपालको कक्षमा विश्वका लगानीकर्ताहरूले नेपालको पर्यटन, जल विद्युत, कृषि, वन, खानी तथा ठूला विकास पूर्वाधार निर्माणका विषयहरूमा चासो देखाएका छन्। नेपाल पेभिलियनको भ्रमणको क्रममा विश्वका लगानीकर्ताहरूले नेपालमा लगानीका लागि चासो देखाएका हुन्। मंगसिर 3 गतेसम्म नेपाल पेभिलियनमा 2,50,000 भन्दा बढ़ीले भ्रमण गरी विभिन्न विषयमा चासो राखेको मेलामा नेपालको पेभिलियनको व्यवस्थापन गरेको इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुप IEGले जनाएको छ। नेपालको पेभिलियनमा शुक्रबार 10,000-15,000 भ्रमण गरेको नेपाली पेभिलियनका अन्तर्राष्ट्रिय निर्देशक तथा होटल एसोसिएशनका वरिष्ठ उपाध्यक्ष विनायक शाहले जानकारी दिनुभयो। गैर आवासीय नेपाली संघको स्थगित 10 महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आगामी डिसेम्बर 19 र 20 आयोजना हुने भएको छ। गत महिनाका लागि तय गरिएको गैर आवासीय नेपाली संघको 10 महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयको परिपत्र अनुरूप स्थगित भएको थियो। संघको नयाँ कार्य समितिको निर्वाचनका लागि भने डिसेम्बर 15 तारीकको दिन तोकिएको गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
शहीद स्मारक ए डिभिजन लीग फुटबलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा संकटाले हिमालयनसँग 1-1 गोलको बराबरी खेलेको हो। प्रतिस्पर्धात्मक बनेको खेलमा शुरूआती 1 गोलको अग्रता जोगाउन नसक्दा संकटाले अंक बाँड्नु परेको हो। पहिलो हाफसम्म बाद दुवै टोलीले गोल रहित खेले, तर खेलको 60 मिनटमा लक्ष्मण रूचालले गोल गर्दै संकटालाई शुरूआती अग्रता दिलाउन सफल भए। सुभाष गुरूङको क्रसमा हिमालयनका गोलकिपर दीपक कार्कीले बल फुत्काएपछि सो बलको सदुपयोग गर्दै रूचालले सहजै गोल गरेका हुन्। रूचाल यस वर्षको लीगमा गोल गर्ने पहिलो खेलाड़ी बन्न सफल भएका छन्। तर खेलको 64 मिनटमा त्रिदेव गुरूङले गोल गर्दै हिमालयनलाई 1-1 गोलको बराबरीमा ल्याए। जीवन गुरूङको क्रसमा त्रिदेवले हेडर मार्फत टप कर्नरमा उत्कृष्ट गोलको योगदान गरे। त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन्। खेलमा संकटका लक्ष्मण रूचाल म्यान अफ दि म्याच हुन सफल भए। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल यथावत रहन सफल भएको छ। फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल 169 स्थानमा यथावत रहन सफल भएको हो। नेपाल दक्षिण एसियाली राष्ट्रको वरियताको तेस्रो स्थानमा रहेको छ। नेपाल भन्दा अघि भारत र मालदिप्स रहेका छन्। भारत मालदिप्स 157 स्थानमा रहन सफल रहेको छ। नेपाल भन्दा तल भूटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन्। 7 धारा नेपालगंज म्याराथनको उपाधि सशस्त्र प्रहरी बल एपीएफका किरण सिंह बोगटीले हात पारेका छन्। बोगटीले 42.195 किलोमिटर दूरी 2:29:41 पूरा गरेर नेपालगंज म्याराथनको उपाधि हात पारेका हुन्। हाफ म्याराथन धादिङकी सन्तोषी श्रेष्ठले जितेकी छिन्। एपीएफ की पुष्पा भण्डारीलाई पछि पार्दै श्रेष्ठले हाफ म्याराथन जितेकी हुन्। सन्तोषीले हाफ म्याराथन 1:18:48 पूरा गरी उपाधि हात पारेकी हुन्। विजेता श्रेष्ठले 51,000 रूपियाँ पुरस्कार हात पारेकी छिन्। दुवै खेलाड़ी 13 साकका स्वर्ण पदक विजेता हुन्।
गिरिशा उपाध्याय खेल समाचारका साथमा अब मौसम। आज देशका पहाड़ी भागमा आंशिक बदली रही प्रदेश एकका एक दुई स्थानमा हल्का वर्षा हुनुका साथै पश्चिमी भागका उच्च हिमाली क्षेत्रका एक दुई स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 22.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.2 डिग्री सेल्सियस, वर्षा फाटफुट, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21-23 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:30 भयो भने सूर्यास्त भरे साँझ 5:10 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जलवायु परिवर्तनले ल्याएको संकटका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा चिन्ता व्यक्त। पर्यावरणलाई स्वच्छ र सन्तुलित राख्नुपर्नेमा राष्ट्रपतिको जोड़। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रको 90% निर्वाचन सम्पन्न। नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अन्तर्गत हिजो ओडा सम्मेलन। राष्ट्रिय हितलाई केन्द्रमा राखी स्वतन्त्र परराष्ट्र नीति तर्जुमा गर्न आफू क्रियाशील रहेको परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काको भनाई। 18 वर्ष मुनिका बाल बालिकालाई फाइजर खोप लगाइँदै र युरोपेली मुलुकमा बढ़दो कोरोना संक्रमण प्रति विश्व स्वास्थ्य संगठनद्वारा गम्भीर चिन्ता व्यक्त। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।